नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिलसिना। आज कानून दिवस विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 बने पनि त्यसको लागू भने विक्रम सम्मत 2009 वैशाख 26 गतेबाट लागू भएको थियो, कार्यान्वयन भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ। न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन र आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खड़ा गरेको जगलाई थप मजबूत बनाउन कानून दिवस मनाउने गरिएको छ। कानून दिवस मनाइरहँदा अहिले मुलुकमा संविधान संशोधनको चर्चा समेत भइरहेको छ। वर्तमान सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले गएको असार 17 गते गरेको सात बुधे सहमतिमा राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तद अनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भनिएको छ। यद्यपि 10 महिनाको अवधिमा संविधान संशोधनका लागि कुनै ठोस गृह कार्य भने भएको देखिँदैन। संविधान सभाबाट संविधान जारी भएको 10 वर्ष भएको छ। संविधान कार्यान्वयनको 10 वर्षमा संविधानको भाग 27 रहेका अन्य आयोगहरूको पुनरावलोकन गरिने व्यवस्था पनि गरिएको छ। संविधान संशोधनको चर्चा चलिरहँदा संवैधानिक परिषदमा प्रधान न्यायाधीशको भूमिका सीमित गरिनुपर्ने, प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको संसदीय सुनवाईको व्यवस्था हटाउनुपर्ने लगायतका विषय पनि कानूनी क्षेत्रबाट उत्थान भइरहेका छन्। त्यस्तै राजनीतिक रूपमा संविधान संशोधन मार्फत निर्वाचन प्रणाली सुधार गर्ने लगायतका विषय पनि अहिले चर्चामा रहेका छन्। आजको अन्तर्संवादमा हामी कानून दिवसको सन्दर्भमा नेपालको न्याय प्रणाली, संविधान र कानून कार्यान्वयनको अवस्था, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ग्यावालीसँग कुराकानी गर्दैछौ। वरिष्ठ अधिवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद छ।
आज कानून दिवस रहेको छ, नेपालमा न्याय दिने परिपाटी न्याय प्रणालीको अवस्थालाई कसरी हेर्न सकिन्छ, कसरी मूल्यांकन गर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
पहिलो त तपाईँले पृष्ठभूमिमा पनि धेरै कुराहरू, कानून दिवस कहिले मनाइन्छ र कहिलेदेखि शुरूआत भयो भन्ने कुराहरू राखिसक्नु भएको छ, त्यसमा धेरै डिटेल जानुपर्ने अवस्था छैन। अब मूलत प्रधान न्यायालय ऐन 2008 सालमा जारी भयो, तर सामान्य सर्वचालक भन्ने व्यवस्था चाहिँ 2009 साल वैशाख 26 गतिबाट इस्टाब्लिस भयो। त्यो सुरुवात त्यहीँबाट भयो। त्यो हुनु भनेकै एउटा विधिको शासन, स्वतन्त्र न्यायपालिका र सक्षम न्याय प्रणाली र जनतालाई चाहिँ एक्सेस टु जस्टिस भनिन्छ, जनतालाई न्यायमा पहुँच पुर्याउने भन्ने तिनवटा उद्देश्य साथ यो स्थापना भएको अवस्था थियो। त्यही बमोजिम त्यतिखेर थापना भएको प्रधान न्यायालय आज सर्वोच्च अदालतको रूपमा थापित छ र सर्वोच्च अदालत हुँदै तीन तहका अदालत भन्नुभन्दा पनि सर्वोच्च अदालत अन्तर्गतका उच्च अदालतहरू अनि स्थानीय रूपमा अदालत भएका उसमा जिल्ला अदालतहरू गरेर यो अदालतको न्यायपालिकाको संरचना यसरी गठन भएको अवस्था देखिन्छ र त्यही अनुसार नै आज चाहिँ न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकालाई कानुनी रूपमा परीक्षण गर्ने र संवैधानिक रूपमा परीक्षण गर्ने, रिकग्नाइज प्रिन्सिपल पालना भयो भएन भन्ने परीक्षण गर्ने कामहरू गरेर न्याय जनतालाई चाहिँ न्यायमा पहुँच पुर्याउने काम भइरहेको छ। यदि चाहिँ न्यायालय थापना नभएको भए सरकार जहिले पनि लोकतन्त्र पनि निरङ्कुश हुन्छ भनिन्छ। त्यतिखेर त अब कार्यपालिका र व्यवस्थापिका मात्रै रहँदाखेरि, न्यायपालिका नहुँदाखेरि कार्यपालिकाले नागरिकको जुन सिभिल लिबर्टी भन्छ, नागरिक अधिकार या मानव अधिकार, मौलिक हकको चाहिँ उपचारहरू प्राप्त हुन नसक्ने अवस्था थियो भने आजको दिन जुन दिन हो, जुन ऐनबाट इस्टाब्लिस हो र सर्वोच्चले थापना भएपछि न्यायपालिका आज स्वतन्त्र सक्षम न्यायपालिका रूपमा उभिएको छ र यसले चाहिँ जनतालाई चाहिँ न्याय दिलाउने काममा अगाडि बढेको अवस्था देखिन्छ।
अदालतहरूमा अझै पनि मुद्दाहरूको चाङ देखिन्छ। अब खास गरी सर्वोच्च अदालतमा मुद्दाको संख्या धेरै नै ठूलो रहेको छ। यस अगाडि सर्वोच्च अदालतले पेश गरेको वार्षिक प्रतिवेदनलाई आधार बनाउने हो भने पनि एउटा मुद्दाको निरूपण हुन औषधमा 3-5 वर्ष लाग्ने सम्मका स्थिति पनि देखिएका छन्। न्याय निरूपणको काम एकदमै सुस्त गतिमा हुँदै आयो भनेर पनि गुनासाहरू सुन्ने गरिएका छन्। यो विषयलाई कसरी हेर्न सकिन्छ?
अब अदालतमा हजारौं संख्यामा मुद्दाको चाङ बढेको छ भन्ने त आइरहेको छ, तर सामान्य सर्वोच्चले एउटा स्ट्राटेजिक प्लान बनाएर त्यसलाई कसरी चाहिँ त्यो फर्चुट गर्दै जाने र न्याय चाहिँ निमुखा जनताहरूको प्राप्ति कसरी हुने, पहुँच कसरी हुने भन्नेमा पनि लागिरहेको छ। तर त्यो भन्दा पनि अझै पनि न्यायालयमा हजारौं संख्यामा, जस्तो खास गरिकन तल तहका जिल्ला अदालत र उच्च अदालतहरूमा यो मुद्दाको चाङहरू धेरै कम हुँदै गइरहेको अर्थ देखिन्छ, तर माथि चाहिँ सामान्य सर्वोच्च अदालतमा हजारौँ संख्या, अब अहिले चाहिँ 27-28 हजारकै संख्याभन्दा बढी त्यहाँ चाहिँ रहिरहेको छ। तैपनि अदालतमा 21 जना सामान्य सर्वोच्च अदालतमा न्यायाधीश हुनुपर्नेमा 16 जना मात्रै मान्य न्यायाधीशहरू हुनुहुन्छ प्रधान न्यायाधीश सहित। अब त्यो संख्याले चाहिँ एकातर्फ 5 जनाको बेन्च समय इलासन बस्नुपर्ने स्थिति छ, र अहिले हेर्ने हो भने 1900 संख्या त 1900 को हारानेर 5 वर्षमा आएका मुद्दाहरू पनि बाँकी छन् भने 5 वर्षसम्मका पछाडि त अभियानमै सञ्चालन गरेर अभियानमा राखेर पनि फर्चुट गर्ने व्यवस्था त गरिएको छ, तर धेरै चाहिँ पुराना पुराना मुद्दा हुनाले यो चाहिँ जग्रिएको छ, यो चाहिँ चाँडै फर्चुट हुन नसकेको अवस्था त एकदमै सही कुरा हो तपाईँले जुन कुराहरू बताउनु भएको छ। त्यसको लागि चाहिँ अझै 5 जना न्यायाधीशहरू भनौँ, 16 जना हुनुहुन्छ भने 5 जना न्यायाधीश अझै त्यो रिक्त तपाईँ गरिदिने भने त्यसले पनि धेरै फर्चुट गर्न सहज हुनसक्छ। अर्कोतर्फ यो मुद्दा फर्चुट गर्नलाई समयको व्यवस्थापन हो, बेन्चबाट पनि यता कानुन व्यवसायहरूबाट पनि के हुनु पर्यो भन्दाखेरि एउटा लिभिङ लयरको कन्सेप्ट पनि नेपाल बार काउन्सिलले चाहिँ आचार संहिता ल्याएर 2079 सालमा लिभिङ लयरको कन्सेप्ट ल्याउने, कम्तीमा आधा घन्टामा एउटा मुद्दा छिन्न सक्ने त्यो त कन्सेप्ट पनि ल्याएको थियो, त्यो फुलगोडले नै पारित गरेको लिभिङ लयरको कन्सेप्ट पनि अझै आउन सकेन। अर्को चाहिँ टिपोट व्यवस्था भन्ने हुन्छ, सामान्य सर्वोच्च अदालतमा जति मुद्दाहरू छन् त्यसलाई चाहिँ जिल्लाले के फैसला गर्यो, उच्चले के गर्यो र सामान्य सर्वोच्च अदालतमा कसरी आएको छ त्यसको चाहिँ फ्याक्ट इन इस्यु के हो, खास त्यसको नजिरहरू र कानुनी सिद्धान्त के हुन् भन्नेलाई सेक्रेटरिएट गठन गरेर त्यो सेक्रेटरिएटले अध्ययन अनुसन्धान गरेर बाँकी रहेको लिडिङ क्वेसनमा मात्रै, लिगल क्वेसनमा मात्रै बहस पैरवी गराउने जुन बाहिरको अभ्यासहरू त्यस्तै देखिन्छ, जस्तो अमेरिकन कन्ट्रीमा, अमेरिका भन्नुहोस्, बेलायत, युरोपियन कन्ट्री, यी सबै हेर्ने भने धेरै जसो लिडिङ क्वेसनमै मुद्दाहरू बहस हुन्छ, मैले धेरै अब्जर्भेसन गर्दाखेरि बाहिरको त्यो देखिन्छ, तर हामी कहाँ चाहिँ सामान्य सर्वोच्चमा गएर पनि तथ्य नै बहसहरू भएको अवस्था देखिन्छ, तथ्य नै बहस गर्दाखेरि दिनभरि एउटा मुद्दाले खान्छ, कम्तीमा पनि दिनमा एउटा बेन्चले 15-20 वटा जति मुद्दा छिन्न सक्ने ठाउँ हुनसक्छ, आधा घन्टा या 15-10 मिनटमा पनि मुद्दा छिन्न सक्ने ठाउँहरू हुनसक्छ। लिडिङ क्वेसनको मात्रै सामान्य सर्वोच्चले हेर्ने हो भने यो हजारौँ संख्याको मुद्दाहरू चाहिँ 2000-2000 झार्न सक्ने ठाउँहरू हुनसक्छ, तर त्यसलाई चाहिँ सेक्रेटेरिएटको चाहिँ व्यवस्थापन गर्नुपर्छ, सरकारले बजेट व्यवस्थापन गर्नु पर्यो र त्यसपछि समयको म्यानेजमेन्ट लयरहरूबाट पनि बेन्चलाई चाहिँ सहयोग गर्ने यो व्यवस्था भएर एउटा लिभिङ लयरको कन्सेप्टमा जाने हो भने यो मुद्दा फर्छोट गर्नलाई त्यति धेरै चाहिँ यो टाउको दुखाइको विषय हो भन्ने मलाई लाग्दैन। केवल म्यानेजमेन्ट गर्ने खाँचो र सरकारले बजेट दिन सक्ने क्षमता भइदियो भने यो गर्न सकिन्छ र यसले एक्सेस टु जस्टिस पनि दिन सक्छ भन्ने मलाई लाग्छ।
अहिले संविधान संशोधनको चर्चा पनि चलिरहेको छ। यही बीचमा नेपाल बार एसोसिएशनले संवैधानिक परिषदमा प्रधान न्यायाधीशको भूमिका के कस्तो रहने भनेर पनि प्रश्नहरू उठान गरिरहेको अवस्था छ। त्यसै गरी संसदीय सुनवाईमा सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राख्ने कि नराख्ने भन्ने विषयहरू पनि चर्चामा रहेका छन्। खास गरी 8 बुदामा नेपाल बार एसोसिएशनले संविधान संशोधनका क्रममा यी विषयहरू समेटिनुपर्छ भनेर उठान गरिरहेको अवस्था विगतमा पनि थियो, अहिले पनि त्यसले निरन्तरता पाइरहेको अवस्था छ। न्यायालयको सुधारका लागि अब संविधानमा के कस्ता सुधार हुन उपयुक्त छ अथवा भइरहेकै व्यवस्थालाई हामीले कार्यान्वयन गरेर अगाडि बढ्दा उपयुक्त हुन्छ, के लाग्छ यहाँलाई?
अब यसलाई संविधान संशोधनको विषयलाई समग्र रूपमा दुई तरिकाले हेर्न सकिन्छ। एउटा समग्र संविधानकै संशोधन, किनभने हामी न्यायपालिकाको कुरा गर्दाखेरि कार्यपालिका नितान्त सङ्घीय शासनबाट चलिरहेको अर्थ देखिन्छ। यो संसद पनि संघीयताबाट चाहिँ अगाडि बढिरहेको देखिन्छ, जहाँ तीन तहका संसद या सभा छ, तीन तहको सरकारहरू छन्, तर न्यायपालिका नितान्त एकात्मक छ। असामान्य सर्वोच्च अदालत या उच्च अदालत र जिल्ला अदालतहरू भनेका सङ्घीय सरकारका मामिला हुन्, अर्थात् सङ्घीय सरकार का चाहिँ अङ्गहरू को रूपमा चाहिँ हामी अनुसूची पाँचमा राखेका छौँ, संविधानको चाहिँ अनुसूची पाँचमा। भनेपछि यो न्यायपालिका नितान्त एकात्मक छ। अरू दुईटा अङ्गहरू चाहिँ सङ्घीय शासन प्रणालीबाट पावर सेयरिङ, शक्तिको बाँडफाँड भइरहेर कामहरू गरेको अवस्थ देखिन्छ। अब यो संविधान संशोधन गर्दा सरकार गठनको, अहिलेको सरकार गठन हुँदाखेरि सुरुमै उसले आफ्नो बुँदामै, एउटा बुँदामा संविधान संशोधन को लागि भनेर नै यो सरकार गठन गरिएको भन्ने पनि उसले चाहिँ आफूले पुष्टि गरेको अवस्था देखिन्छ। एउटा समग्र रूपमा सङ्घीय शासन, समावेशी शासन अनुसार चाहिँ जनतामा निर्धारण सत्तालाई कसरी चाहिँ संस्थागत विकास गर्ने भन्ने सन्दर्भमा जति कमी कमजोर छन् त्यसलाई संशोधन गर्ने विषय एउटा हो। अर्को चाहिँ न्यायपालिकाको हेर्नुहुन्छ भने न्यायपालिकाको पुनर्संरचना भन्ने विषय नै सबभन्दा अगाडि आउँछ। न्यायपालिका पुनर्संरचना गर्नको लागि नेपाल बार एसोसिएसनले अहिले जुन आउटगोइङ नेपाल बार एसोसिएसनको पदाधिकारी हुनुहुन्थ्यो, उहाँहरूको यो जुन भर्खरै गएको नेपाल बार एसोसिएसन अहिले निर्वाचितद्वारा आएको छ, फेरि त्यो पुरानो उसले चाहिँ म लगाएको नौजनाको टिम गठन गरेको थियो, म पनि एउटा विज्ञको रूपमा न्यायपालिका पुनर्संरचना कसरी गर्न सकिन्छ भन्नेमा उहाँहरूले जिम्मेवारी दिनुभएको थियो। नेपालभरि हामी न्यायपालिकाको पुनर्संरचनाका एजेन्डाहरू लिएर यी विषयमा चाहिँ न्यायपालिका पुनर्संरचना गर्न सकिन्छ भनेर झन्डै नौ बुझा चाहिँ हामीहरूले नेपाल बार एसोसिएसनलाई बुझाएका थियौँ, र बुझाइसकेपछि अबको बार एसोसिएसनले पनि त्यसलाई निरन्तर दिनुपर्छ भन्ने कमिट पनि गरेको अवस्था देखिन्छ। र न्यायपालिका पुनर्संरचना भन्दा बित्तिकै पहिलो के हुन पर्यो भन्दाखेरि एकात्मक नितान्त एकात्मक न्यायपालिकाबाट अब सङ्घात्मक न्यायपालिकामा हुनुपर्छ भन्ने यो संविधान संशोधनको विषय हुन्छ नम्बर वान। नम्बर टू चाहिँ अब न्यायपालिकाको प्रधान न्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद छ, त्यो संवैधानिक परिषदमा प्रधान न्यायाधीश बस्दा बित्तिकै उसले गर्ने सिफारिस संवैधानिक आयोगका प्रमुखहरू, सदस्यहरू, अध्यक्षहरू या राजदूतहरूको सिफारिस गर्दाखेरि प्रधान त्यसको मुद्दा पर्यो भने संवैधानिक इलासमा आउने र संवैधानिक इलासमा प्रधान न्यायाधीशले लिड गर्नुपर्ने, सेयर गर्नुपर्ने संवैधानिक व्यवस्था भएको हुनाले यसले चाहिँ एउटा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सिर्जना भयो र धेरै मुद्दामा अप्ठ्यारो पनि आयो। त्यसैले यो प्रधान न्यायाधीश संवैधानिक परिषदमा बस्नुहुन्न भन्ने एउटा चाहिँ बुँदा यो पनि हो। अर्को दोस्रो बुँदा भनेको न्यायपालिकाको साँच्चीकै न्यायपालिकालाई स्वतन्त्र सक्षम बनाउने हो भने न्याय परिषदको संरचनागत रूपमा सुधार हुनुपर्छ भन्ने पनि अर्को विषय छ। त्यहाँ संरचनागत सुधारमा चाहिँ के हुनु पर्यो भन्दाखेरि अब प्रधानमन्त्रीले चाहिँ नियुक्ति गर्ने एकजना विज्ञ न्याय परिषदमा जाने र बारले चाहिँ पठाउने एकजना विज्ञ चाहिँ कानुनविद चाहिँ न्याय परिषदमा रहने, अर्को प्रधान न्यायाधीश, वरिष्ठतम न्यायाधीश र कानुन मन्त्री हुँदाखेरि पाँचजनाकोमा न्यायाधीश चाहिँ स्वतन्त्र सक्षम न्यायाधीश या स्वतन्त्र न्यायाधीश या सक्षम न्यायाधीश भन्ने चाहिँ नियुक्ति हुन सकेन भन्ने हिजोका विगतका 47 सालको संविधानदेखि नै न्याय परिषदको संरचना हुँदै आयो, त्यसबाट चाहिँ कुराहरू सुनिँदै आए, धेरै मुद्दा पनि परे, यो अवस्था छ। किन भन्दाखेरि न्याय परिषद भनेको न्यायाधीशहरूको नियुक्ति गर्ने एउटा सक्षम संस्था हुनुपर्नेमा आज चाहिँ कार्यकारीको चाहिँ थाहामा पर्न गयो। न्यायपालिकाको नियुक्तिमै खोट देखिएपछि, न्यायाधीशको नियुक्तिमै खोट देखिएपछि अन्य स्वतन्त्र सक्षम न्यायाधीश कसरी, न्यायपालिका कसरी हुन्छ भन्ने नै यसमा प्रश्न उठिरह्यो। त्यसैले कम्तीमा नै विज्ञहरू जान त सक्छ, तर चाहिँ प्रधानमन्त्रीको एउटा खल्तीको मान्छे विज्ञको रूपमा लाने या कानुन मन्त्री त्यहाँ जाँदाखेरि त्यसपछि बाह्र सोमबार पठाउँदा पनि सबै चाहिँ राजनीतिक कोटाबाटै भागभन्डाबाट नै त्यो गएको अवस्था भएको कारणले गर्दाखेरि न्यायपालिकामा एउटा सक्षम न्यायाधीश नियुक्ति हुन नहुने नसक्ने र योग्यता दक्षता अनुभव को आधार भन्दा पनि आफ्नो मान्छे र फलानु पार्टीको फलानु भागभन्डा भन्ने जस्तो बाट विगतका नियुक्तिबाट त्यो देखियो कारणले यो स्वतन्त्र सक्षम हुन सकेन। त्यसैले प्रधानमन्त्रीबाट आउने एकजना त्यहाँ रहनु भएन, कानुन मन्त्री पनि रहनु भएन, आखिर वैधता राजनीति वैधता त होला तर राजनीति वैधता भन्दैमा त्यसको छाया पर्नुहुन्न भन्ने नै छ। इन्डियामा पनि यो न्याय परिषद राम्रो छ स्ट्रक्चर, तर तपाईँहरूको चाहिँ कार्यकारीको चाहिँ बढी छाया पर्यो भन्ने पनि यहाँका विज्ञहरूले र न्याय प्रधान न्यायले भनेको अवस्था पनि छ, भारतका प्रधान न्यायाधीशले भनेको अवस्था छ। इन्डियामा कलेजियम सिस्टम छ, त्यहाँ प्रधान न्यायाधीशको लिड हुन्छ, त्यो अनुसारको चाहिँ हामी कहाँ हुनुपर्छ भन्ने एउटा मान्यता छ, जहाँ अब न्याय परिषद सदस्यहरू पनि संसदीय सुनाइ हुनुहुन्न, त्यहीँ चाहिँ सार्वजनिक सुनाइ हुनुपर्छ नियुक्ति गरेपछि, यदि त्यहाँ भयो भने त राजनीतिक छाया पर्छ ती विज्ञहरू या न्याय परिषद सदस्यहरू भन्ने पनि अर्कोतर्फ छ। त्यस्तै चाहिँ प्रधान न्यायाधीश पनि एउटा सर्वोच्च न्यायपालिकाको नेता भएको, न्यायपालिकाको लिड गर्ने, न्यायिक प्रशासनको लिड गर्ने सबै भएको कुरा हुँदाहुँदै पनि प्रधान न्यायाधीशलाई पनि आफ्नो काम गर्नुलाई स्वतन्त्र नभएको, उसलाई हात बाँधेर राखिएको भन्ने पनि प्रश्न छ। किनभने न्याय परिषदको सदस्य पनि हुने, के न्यायपालिकाका के अध्यक्ष पनि हुने, तर उहाँलाई चाहिँ राजनीतिक रूपमा कार्यकारीको छाया पर्दाखेरि न्याय नियुक्ति गर्न पनि सहज नभएको र न्याय प्रशासनलाई चाहिँ लिड गर्नलाई पनि धेरै बजेटहरूदेखि लिएर हरेक कुरामा अब्सटाकल भएको कारणले प्रधान न्यायाधीश पूर्ण रूपमा स्वतन्त्र हुनुपर्ने र प्रधान न्यायाधीशले लिड गर्न सक्ने क्षमता भएको, यो चाहिँ संविधान संशोधन हुनुपर्छ भन्ने तेस्रो बुदा चाहिँ महत्त्वपूर्ण बुदा छ। त्यस्तै अब अहिले संविधान इलास भनिएको छ, जहाँ चाहिँ संहिता समावेशिता या सबै निर्वाचनको चाहिँ अन्तिम व्याख्या गर्ने, संविधानको अन्तिम व्याख्या गर्ने, गम्भीर संवैधानिक प्रश्नमा व्याख्या गर्ने संविधान इलास छ। त्यो इलासमा के भइदियो भन्दाखेरि सुरुमा चाहिँ संविधान अलग पाइन्छ भनिएको थियो, संहिता समावेशिताको र संविधानको साँच्चीकै व्याख्या गर्नलाई कन्सर्न बिल्डिङ प्रोसेसमा जानलाई त संविधान इलासँग संविधान अलग हुनुपर्छ भने सुरुदेखि नै उठेको संविधान सभामा, तर पछि भइदियो के भयो भन्दाखेरि त्यहाँ विज्ञहरू पनि जाने भन्ने थियो, विज्ञ पनि गएनन् र राखिएन, र सामान्य सर्वकालका पाँचजना न्यायाधीश बुधबार र शुक्रबार बेन्च गठन गरेर बस्ने भनेर त्यो राख्दाखेरि के भइदियो भन्दाखेरि एउटा निर्वाचन सकेर अर्को निर्वाचन हुने बेलामा बल्ल चाहिँ पाँच वर्षमा त्यो निर्वाचनका मुद्दाहरू पालो आए, एउटा त्यो देखियो। राजनीतिक ठुल्ठुला मुद्दाहरू विघटनका मुद्दा भन्नुहोस् या अहिले 52 संवैधानिक निकायका प्रमुखहरूको मुद्दाहरू भन्नुहोस्, अब महिनौ महिनौसम्म पनि बहस गरेर सुन्नुपर्ने अवस्था छ र विघटनका पनि महिनौ बहस भयो, यसले गर्दा पनि त्यहाँ चाहिँ धेरै मुद्दा थुप्रिए र संहिता समावेशिताका जुन चाहिँ प्रश्नमा व्याख्या गर्नुपर्ने, कन्स्टिट्युसन बिल्डिङ प्रोसेसमा व्याख्या गर्नुपर्ने प्रश्नमा धेरै ठुलो रोल खेलेको देखिएन, किनभने पाँचजना न्यायाधीश त्यता जाँदाखेरि सर्वोच्चलाई पनि हजारौँ सङ्ख्यामा मुद्दा खर्च हुन बाँकी रहेको कारण त्यो पनि भन्यो।
हामी कुराकानीकै क्रममा रहेका छौं, संविधान संशोधनको विषयमा म पुनः आउनेछु। आजको अन्तर संवादमा हामीले कानून दिवसका सन्दर्भमा नेपालको न्याय प्रणाली, संविधान र कानून कार्यान्वयनको अवस्था, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त गेवालीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। संविधान संशोधनकै कुरा यहाँले गर्दै हुनुहुन्थ्यो, अब संविधान संशोधनको कुरा गरिरहँदा नेपाल बार एसोसिएशनले उठाएको कुराको सन्दर्भमा तपाईँ केन्द्रित हुनुभएको थियो, मैले संविधान संशोधनको एउटा फरक प्रसंगतर्फ पनि यहाँलाई जिज्ञासा राख्न चाहे। अहिले खास गरी वर्तमान सत्ता गठबन्धनमा आबद्ध प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने गरी अब सहमति गरेका थिए, तथापि अहिलेसम्म तदनुकूलको ठोस गृह कार्य भने भएको देखिँदैन। यो राजनीतिक स्थायित्वको लागि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका कुरा संविधान संशोधन को चर्चामा रहेका छन्, यी विषयहरू कतिको सान्दर्भिक रहेका छन् अथवा 10 वर्ष संविधानको कार्यान्वयन भइरहँदा संशोधन गर्नुपर्ने खास गरी राजनीतिसँग जोडिएका, राजनीतिक दलहरूसँग जोडिएका विषयहरू के छन् सरकार सञ्चालनको सन्दर्भमा?
अब वास्तविक रूपमा तपाईँले जुन कुरा उठाउनुभयो, अहिले फरक प्रसङ्ग पनि ल्याउनुभयो, समग्र रूपमा संविधानको संशोधन गर्ने दुईटा ठुला दल अपोजिसनकै रूपमा रहेको नेकपा एमाले या चाहिँ नेपाली काङ्ग्रेस लगायतका दलहरूले अहिले रुलिङ पार्टीमा हुनुहुन्छ, उहाँहरूको मुख्य एजेन्डा नै समग्र रूपमा संविधान संशोधन गर्ने र संविधानको कानुन गर्ने, पूर्ण कानुन गर्ने भन्ने नै उहाँहरूको उद्देश्य थियो। तर आजको दिनसम्म पनि संविधान संशोधन कसरी गर्ने, यसको चाहिँ खाका के हुने, एजेन्डा के हुने, हिजो संविधान सभाले बनाउँदाखेरि जति कुराहरू बाँकी थिए ती बाँकी एजेन्डाहरू पनि यसमा नपरेका चिजहरू त्यसलाई पनि गर्न सकिन्छ भन्ने कुराहरू पनि थिए। अब ती कुराहरूलाई अहिले सरकार चलाउने बाहेक, सरकारमा अब 84 मिसन भन्ने कुराहरू बाहेक संविधान संशोधन सम्बन्धमा नेपाली जनताले थाहा पाएको कुरा एक अक्षर पनि उहाँहरूले चाहिँ एक्सर्साइज गरेको छ, अभ्यास गरेको छ भन्ने लाग्दैन, र या कम्तीमा पनि संविधानको पुनरावलोकन गर्ने भन्ने कतिवटा कुराहरू उठेको छ, कतिपय अवस्थामा संशोधन गर्ने भन्ने कुरा उठिरहेछ, र तपाईँले अहिले उठाउनुभयो यो निर्वाचन प्रणालीकै कुराहरू संशोधन गर्नुपर्ने अवस्था भन्ने कुरा पनि छ। अब समग्रमा हेर्ने हो भने सरकार गठनमा चाहिँ कम्ती अनि संसद विघटन नहोस्, दुई वर्षसम्म अविश्वास प्रस्ताव नहोस्, नल्याइयोस् र एकमना सरकार चलोस् भन्ने उद्देश्यले यो संविधान बनाइएको थियो। धारा 76 भन्नुहोस् या 168 भन्नुहोस् प्रदेशहरूको सम्झना। आज चाहिँ दुईपटक संसद विघटन भए, सामान्य सर्वोच्चले यसलाई पुनस्थापन गरिदिनुपर्ने अवस्था आयो। यसले गर्दा केही अदालतसम्म अदालतले गर्दाखेरि स्थिर सरकारहरू स्थिर संसद पनि रह्यो भन्न पनि सकियो। तर पटक पटक मेजोरिटीको गभर्मेन्टले, धारा 76 मेजोरिटीको गभर्मेन्टले विघटन गर्न नपाउने, संयुक्त सरकारले विघटन गर्न नपाउने, अल्पमतको सरकारले चाहिँ प्रधानमन्त्री बन्न सकेन भने, अनि मेम्बरको सदस्य प्रधानमन्त्री बनाउन सकिएन भने, र त्यतिखेर चाहिँ विघटनका चाहिँ केही सशस्तात्मक व्यवस्थाहरू हुँदाहुँदै पनि मेजोरिटी गभर्मेन्टले पनि संसद विघटन गरिदियो या माइनोरिटी गभर्मेन्टले पनि संसद विघटन गरिदिएर यो चाहिँ संसद नै स्थिर हुन सकेन, सरकार स्थिर हुन सकेन भन्ने हिजो चाहिँ को पहिलो निर्वाचनबाट चाहिँ यो देखियो, यो अभ्यास देखियो। यसमा चाहिँ धेरै राजनीतिक दलहरू या जनमानसले के भन्यो भन्दाखेरि निर्वाचन प्रणालीले नै स्थिर सरकार दिन सकेन, बलियो सरकार दिन सकेन, संशोधन विघटन भयो, कोलिसन गभर्मेन्ट गठन गरिरहनु पर्यो, मेम्बरको पनि सदस्य भएर प्रधानमन्त्री बनाउनु पर्यो, यसले गर्दाखेरि सरकार गठन र विघटन गणितीय खेलमा मात्रै सरकार लागि पर्नु पर्यो, यो निर्वाचन प्रणाली नै सबभन्दा मुख्य दोषी हो भन्ने पनि आयो। निर्वाचन प्रणालीको कुरा गर्नु छ भने हामी एउटा चाहिँ सङ्घमा या प्रदेशमा लोकलमा हेर्नुहुन्छ भने लोकलमा त स्थानीयमा डाइरेक्ट इलेक्सनै छ, त्यो प्रत्यक्ष रूपमा मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष जनताबाट निर्वाचित हुन्छन्, वडा अध्यक्ष र सदस्य पनि त्यहाँ देखिन्छ र 5 वर्षमा विघटन हुँदैन, त्यो स्थिर सरकार भयो जस्तै। अहिले चाहिँ प्रदेश र सङ्घीय सरकारहरू चाहिँ अस्थिरका अस्थिर छन्, कोलिसन सङ्घीय सरकारमा सरकार फेरिँदा बित्तिकै कोलिसन गभर्मेन्ट बन्यो भने प्रदेश सरकारहरू पनि तत्त पार्टीका सरकार बन्ने, त्यहाँ चाहिँ माथि चाहिँ सरकार सङ्घीय सरकारले पुछरा लगायो भने तलका शरीरै हल्लिने त्यस्तो खालको स्थिरता नभएको प्रदेश सरकार पनि बने, र त्यसमा पटक पटक मुद्दाहरू पनि सामान्य सर्वोच्चले कोशीको मुद्दा भन्नुहोस् या पोखराको मुद्दा, सुदूरपश्चिममा मुख्यमन्त्रीका मुद्दा पटक पटक व्याख्याहरू पनि गर्नु पर्यो। यो पनि स्थिर सरकारहरू दिन नसकेको कारण, कोलिसन गभर्मेन्ट मात्रै कसैले मेजोरिटी गभर्मेन्ट बनाउन नसकेको कारणले यो निर्वाचन प्रणाली नै यो फेर फेर्नुपर्ने हो कि भन्ने पनि आएको हो तपाईँको जुन भनाइ छ। यसमा निर्वाचन प्रणालीमा चाहिँ 60% चाहिँ पहिलो हुने जित्ने निर्वाचन प्रणालीको एउटा चाहिँ प्रणाली छ, अर्को चाहिँ समानुपातिक निर्वाचन प्रणाली छ। अब यसमा हामीहरूले म एउटा निर्वाचन प्रणाली को सन्दर्भमा 2012 सालमा निर्वाचन आयोगले नि एउटा ठुलो रिपोर्ट दिएको थियो, संसारभरको 219 मुलुकको निर्वाचन प्रणालीमा स्थिर सरकार हङ पार्लियामेन्ट अन्त्य हुने कसरी हुनसक्छ भन्ने सम्बन्धमा 22 निर्वाचन प्रणाली मैले पेस गरेको पनि थिएँ निर्वाचन आयोगमा, निर्वाचन आयोगले संविधान सभामा पेस गरेको थियो। तिनै निर्वाचन प्रणालीमध्ये अब स्थिर सरकार कसरी दिन सक्छ भन्ने कुरालाई त्यति हतार हतार संविधान बनाइयो, हतार हतार बनाउनाले चाहिँ केही चाहिँ मिक्सित निर्वाचन प्रणालीको रूपमा हामीले विकसित गऱ्यौँ र संविधानमा राख्यौँ, त्यसले चाहिँ त्यो अभ्यासमा आउँदाखेरि हङ पार्लियामेन्ट बने। अब हङ पार्लियामेन्ट कसरी बन्न अन्त्य हुन सक्छ, यसलाई चाहिँ स्थिर सरकार कसरी बन्न सक्छ भनेर मैले अहिले एज ए होल समेटेर एउटा नेपालको निर्वाचन प्रणाली विश्वको निर्वाचन प्रणालीको तुलना अध्ययन भन्ने भर्खर मात्रै किताब निकालेको छु, यो विमोचन गर्ने बाँकी छ। यसले चाहिँ मैले धेरै अल्टरनेटिभ उपायहरू सुझाएको पनि छु, त्यो बाहिर पनि आउला। अब यो यो यसमा चाहिँ यो निर्वाचन प्रणाली समानुपातिक कसैले पूर्ण समानुपातिक हुन्छ भने पूर्ण समानुपातिकले पनि स्थिर सरकार आउँछ भन्ने मलाई लाग्दैन, किनभने सबै पार्टीहरूमा त्यो मत बाँडिन्छ, सङ्ख्या बाँडिन्छ, सिट सङ्ख्या बाँडिन्छ, त्यसले पनि हुन सक्दैन। बरु फर्स्ट पार्टको सिस्टममै जस्तो 100 मा 100 फर्स्ट पहिलो हुने जित्ने निर्वाचन प्रणाली गरियो, डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टर भन्नुहोस् या डाइरेक्ट इलेक्टेड मुख्यमन्त्री भन्ने हो भने स्थानीय तहको सरकार जसरी गठन हुन्छ त्यही अनुसारकै माथिसम्म गइयो भने यसले चाहिँ स्थिर सरकार दिन सक्छ, 5 वर्षसम्म चाहिँ संसद विघटन गर्न नपाउने, 5 वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने या डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टरले नै रुल गर्न पाउने, अनि यस्तो भयो भने स्थिर सरकार स्थिर संसद बनाउन सक्ने ठाउँ पनि हुनसक्छ, त्यसभित्र चाहिँ फेरि समावेशी समानुपातिक प्रतित्व हुने गरी त्यो निर्वाचन प्रणालीभित्र चाहिँ त्यो व्यवस्था गर्नुपर्ने हुन्छ। पहिलो हुनेले निर्वाचन जित्ने प्रणालीमा पनि समानुपातिक निर्वाचन प्रणालीको केही चाहिँ नेचरहरू या केही विशेषताहरू त्यसरी राख्न सकिन्छ। जस्तो भनौँ न महिला
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ, हुन्छ हाम्रो कार्यक्रमको समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद।
धन्यवाद।
आजको अन्तर संवादमा हामीले कानून दिवसको सन्दर्भमा नेपालको न्याय प्रणाली, संविधान र कानून कार्यान्वयनको अवस्था, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ग्यावालीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।